सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउतको नमस्कार।
सुरुमा प्रसारणका प्रमुख खबरहरू।
गेटामा निर्माण भइरहेको मेडिकल कलेजको निर्माणमा विप्लव माओवादीको अवरोध, चिसापानीबाट निर्माण सामग्री बोकेका टिप्पर केही बेर नियन्त्रणमा।
फुलबारीमा बनाएको गौशाला एक महिनापछि हटाइने भएपछि छाडा पशु चौपाया व्यवस्थापनमा थप समस्या, तारबार गरिएको क्षेत्र हिलामे हुँदा चौपायाहरू सामुदायिक वनभित्र बस्दै।
कञ्चनपुरमा शिकारीहरूद्वारा विद्युतीय पासो थापेर वयस्क भाले हात्ती मारियो, सशस्त्र प्रहरी हत्यामा संलग्न भएको आरोपमा दुई युवती सहित 7 जना पक्राउ।
र सुदूरपश्चिमबाट उन्नत कृषि प्रविधि सिक्न इजरायल गएका 39 जना किसान फर्किए, मरुभूमिमा सिकेको कृषि क्रान्तिको ज्ञान स्वदेशमै प्रयोग गर्ने योजना।
कैलाली बहुमुखी क्याम्पसको बिबिएम र बिएससी कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना।
विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाणपत्र प्राप्त देशकै अग्रणी सामुदायिक शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका सुप्रसिद्ध शैक्षिक कार्यक्रमहरू सेमेस्टर प्रणालीमा आधारित 4 वर्ष बिबिएम र वार्षिक प्रणालीमा आधारित 4 वर्ष बिएससीमा नयाँ भर्नाका लागि निम्नअनुसार प्रवेश परीक्षा सञ्चालन हुने बेहोरा विद्यार्थी एवं अभिभावकहरूलाई सहर्ष जानकारी गरिन्छ।
प्रवेश परीक्षा हुने मिति बिबिएम भाद्र 27 गते, बिएससी मङ्सिर 2 गते।
आवेदन फारम बुझाउने अन्तिम मिति बिबिएम यही भाद्र 22 गतेसम्म र बिएससी यही कार्तिक 17 गतेसम्म। आवेदनका लागि न्यूनतम योग्यता।
बिबिएमका लागि कुनै पनि विषयमा न्यूनतम द्वितीय श्रेणीमा +2 वा सोसरह उत्तीर्ण, बिएससीका लागि आइएससी वा विज्ञान विषय लिई +2 विज्ञान विषयमा ए लेभल उत्तीर्ण गरेको।
विशेष प्रावधान, कक्षा 11 उत्तीर्ण गरी कक्षा 12 नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूले पनि प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्। विस्तृत जानकारीका लागि कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, फोन नम्बर 091-521-223।
कता हो भाइ, बुहारीलाई लिएर घुम्न निस्केको हो कि?
हैन दिदी, बिरामी भा भए इलाज गराउन भारततिर जान लाग्या। कुन हस्पिटलमा राम्रो सेवा पाइन्छ, ठक्छन् भन्ने पनि सुनिन्छ।
भारतको खटिमा शहरमा आनन्द हस्पिटल एन्ड रिसर्च सेन्टर छ नि, त्यहाँ चाहिँ राम्रो व्यवस्था छ। तिमीसँग भारु पैसा छैन भने पनि चिन्ता गर्नु पर्दैन।
ए त्यसो भए त त्यही जानु पर्यो। 24 घण्टा अत्याधुनिक उपकरण एवं दक्ष तथा अनुभवी चिकित्सकबाट सेवा उपलब्ध भएको
आनन्द हस्पिटल एन्ड रिसर्च सेन्टर, सरकारी अस्पतालको सामुन्ने, सितारगंज रोड खटिमा।
0953-425-1400 र 25-1485।
आजको खबर अब विस्तारमा। हालै 2 दिने प्रशिक्षण सकेको विप्लव माओवादीले कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजको अस्पताल भवनको निर्माणमा अवरोध गरेको छ। अस्पताल भवनको निर्माणको ठेक्का पाएको कुमार निर्माण सेवाका 9 गिट्टी भरिएका टिप्परहरूलाई रोकेर विप्लव माओवादीले मेडिकल कलेज निर्माणमा अवरोध गरेको हो। चिसापानीबाट ल्याउन नपाइने भन्दै विप्लव माओवादीका कार्यकर्ताले केही बेर टिप्परहरू नियन्त्रणमा लिएको र प्रहरी गएपछि छोडिएका कैलालीका निमित्त प्रमुख जिल्लाधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो। कुमार निर्माण सेवाले 1.3 करोडमा मेडिकल कलेजको अस्पताल भवनको ठेक्का पाएको छ। खुटिया आसपासमा पर्याप्त गिट्टी नपाएको, आफ्नै क्रसर सञ्चालनका लागि असोजसम्म खोलाबाट ढुङ्गा सङ्कलन पनि गर्न नपाउने भएकाले कुमार निर्माण सेवाले रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट गिट्टी ल्याएर अस्पताल भवन निर्माण गरिरहेको छ। रानीजमरामा पनि कुमार निर्माण सेवाकै ठेक्का हो। चिसापानीबाट गिट्टी बोक्न प्रति टिप्परको 1000 रुपियाँ महँगो परे पनि मेडिकल कलेज निर्माणलाई तीव्रता दिनुपर्छ भन्दै त्यति टाढाबाट गिट्टी ल्याइरहेको र त्यसमा पनि अवरोध गरिएको कुमार निर्माण सेवाका प्रोजेक्ट म्यानेजर सुनिल पौडेलले जानकारी दिनुभयो। उहाँले निर्माणको काम ठुलो भएको र खुटिया आसपासमा उत्पादन भएको गिट्टीले आफूहरूको थोरै पनि निर्माण हुन नसक्ने भएकाले चिसापानीबाट गिट्टी बालुवा ल्याइरहेको बताउनुभयो। यसबारेमा जिल्ला समन्वय समिति कैलालीका स्थानीय विकास अधिकारीले भने असार साउन र भदौमा खोलानालाबाट प्राकृतिक स्रोत सङ्कलन गर्न नपाइने तर त्यसअघि नै मौजदात राखेको सामग्रीलाई जिल्लाभित्र लैजान भने बन्देज नभएको बताउनुभयो। मेडिकल कलेजलाई राष्ट्रिय गौरवको आयोजनामा नराखेकाले नजिकका खोलामा मेसिनहरू हाल्न नपाइने र झन्डै 125 अर्बको निर्माणका लागि हातले ढुङ्गा सङ्कलन गरेर निर्माण समयमा नसकिने निर्माण कम्पनीले जनाएको छ।
छाडा पशु चौपायाको व्यवस्थापनका लागि फुलबारीमा बनाइएको गौशाला पनि दिगो नहुने देखिएको छ। सामुदायिक वनमा पशु चौपाया राख्नका लागि संरचना बनाउन नदिने बारे विवाद यथावत रहेकाले उनीहरूको व्यवस्थापन दिगो नहुने देखिएको हो। पशु चौपायले दुःख दिन थालेपछि फुलबारीका बासिन्दाले 2073 सालको फागुनबाट धनगढी उपमहानगरपालिकाको वडा नम्बर 14 मा रहेको डिपो बजारमा गौशाला बनाएर उनीहरूको व्यवस्थापनको योजना बनाएका थिए। त्यसपछि पशुहरूको संख्या बढी भएपछि स्थानीयले हरियाली सामुदायिक वन राम जानकी सामुदायिक वनको सिमानामा गौशाला बनाएर व्यवस्थापनको काम गर्दै आएका थिए। गौशाला व्यवस्थापन समिति गठन गरेर विरोधी विरोधका बावजुद त्यस ठाउँमा 300 गाई गोरु खुला आकाशमुनि तारबारभित्र राखिएका छन्। तर गौशाला खुला आकाशमुनि भएकाले त्यहाँ बाछाबाछी डुब्ने हिलो भएको छ भने तलब दिने भनिएर वैशाखदेखि राखिएका दुईजना गाई हेरालुलाई अहिलेसम्म केही दिइएको छैन। अहिले गाई हेरालुले वनमा पशु चौपाया चराउने काम त गरिरहेका छन् तर उनीहरूले तलब नपाएको भन्दै छोड्ने बित्तिकै गौशाला आलापत्त पर्ने देखिएको छ। फुलबारी पुगेर तयार पारिएको यो रिपोर्ट सुनौ। छाडा पशु चौपायले हैरान बनाउन थालेपछि स्थानीय बासिन्दाले तिनको व्यवस्थापनका लागि गत फागुन 13 गते फुलबारीको डिपो बजारमा गौशाला निर्माण गर्दै व्यवस्थापनको काम सुरु गरेका थिए। गत वैशाखमा छाडा पशु चौपायको संख्या 300 पुगेपछि त्यहाँबाट सिगाउँमा रहेका हरियाली सामुदायिक वन र रामजानकी सामुदायिक वनको सिमानामा तारबार गरेर पशु चौपाया राख्न थालिएको थियो। चारैतिर तारबार लगाएर राखिएका पशु चौपायालाई रातिको समयमा गौशालामा राख्ने र दिउँसोको समयमा सामुदायिक वनमा चराउन लैजाने गरिएको थियो। तर अहिले वर्षाको भएकाले गौशालामा निकै हिलो भएको कारण साना र बुढा चौपाया हिलोमै भासिने अवस्था छ। गौशाला व्यवस्थापन समितिका सदस्य पूर्णचन्द्र न्युपाने:
समस्या त धेरै कुराहरूका छन्। हिलोको कारणले गर्दाखेरि, छानो नभएको कारणले गर्दाखेरि, केही पनि व्यवस्था त्यति नभएको कारणले गर्दाखेरि कोही गाईहरू जङ्गलमै राखिएको छ, कोही यहाँ पनि छन्। अब गाईको लागि ग्वाला पनि राखिएको छ तर यहाँ राख्न नसकिने नहुने कारणले गर्दाखेरि जङ्गलमा पनि छोडिएको छ। समाज विरोधी भए पनि अब विरोधी केही निष्कर्ष निकालेर यहाँ बनाउने हो चाहे कहीँ बनाउने हो एक ठाउँमा यसको व्यवस्था गर्नु पर्यो।
छाडा पशु चौपाएको संख्या बढ्दै गइरहेको छ भने तारबार लगाएको क्षेत्र पनि सानो हुँदै गएको छ। हिलोले गौशालाभित्र बस्न नसकिने अवस्था भएका कारण अहिले छाडा पशुहरूलाई जङ्गलमै छोडिने गरेको छ। उनीहरूलाई चराउनका लागि दुईजना गोठाला पनि राखिएका छन् तर उनीहरूले काम गर्न थालेको दिनबाट अहिलेसम्म पारिश्रमिक नपाएका कारण काम कहिले छोड्ने हुन् अत्तोपत्तो छैन। गौशालामा काटे घर बनाउन खोजिएको छ तर स्थानीयले विरोध गर्न थाले पछि त्यो पनि बन्न सकेको छैन। सामुदायिक वनमा भइरहेको खुल्ला चरिचरणले समस्या निम्ताएको भन्दै स्थानीयले गौशालाले व्यवस्थित बनाउनु पर्ने नभए अन्यत्र सार्नुपर्ने माग गर्दै आएपछि जनतेसको दिगोपनामा प्रश्न चिन्ह देखिएको छ। एकजना स्थानीय बासिन्दा खर्कराज लामिसाने:
गाउँघरमा गाई गोरुले अब बाली नाली सताएकोले गौशाला राख्नै पर्ने हो तर यो तालले गाई गोरु राख्दाखेरि यो भएन। गाई गोरुको चाहिँ बिजो पनि भयो, सामुदायिक वन पनि गौशालाले गर्दाखेरि ल गौशाला राख्नु हुने त्यो चर्नु हुने हामी गाउँहरूको गाई गोरु चर्नु गोबर त्यहाँ सोरेछ न भन्ने ठाउँ छ न अब त्यसको केही छानाहरू छ त्यो भन्दा त बरु उतै छोडिदिनु पाएदेखि आफ्नो खुसीले त चढ्थ्यो।
छाडा पशु चौपायले खेतीबारीलाई सखा पार्न थालेपछि स्थानीय बासिन्दा आफै अग्रसर भएर छाडा पशु चौपायाको व्यवस्थापनको कामको सुरुवात गर्नु राम्रो भए पनि कुनै योजना लक्ष्य बिनाको काम लथालिङ्ग अवस्थामा पुगेको हो। गौशालामा अहिले बस्न सकिने अवस्था नभएका कारण छाडा पशु चौपायालाई जङ्गलमै छोडिने गरेपछि सामुदायिक वन सखाप हुने खतरा पनि देखिएको छ। आफूहरूका गाई गोरुहरू चराउन नपाउने तर राखेका धेरै चौपायाले समस्या निम्ताइरहेको बताउँदै अर्का स्थानीय बासिन्दा पार्वती पण्डित:
गाई गोरुले हामीलाई सताएका छन्। यहाँ पुरा गाई गोरु छाडा छोडेर पहिला त बरुवा लिएर थियो र आजकल त झन् यहाँ थुनी गरेर अरूहरू पनि सबै ल्याएर छोड्ने भए यहाँ झन् सताउन लागेछन्। ए गाई गोरु झन् आजकल बिजोग छ, त्यहाँ पुरा ल्याउँछन् गाई गोरु सब त्यहाँ हुल्दिन्छन्, हिलो हुन्छ, पानी आउँछ, झन् हिलोले गर्दा सानो सानो बाछाहरू बुढा गाईहरू झन् त्यहीँ बस्ने भयो, उठ्न सक्दैनन्, कोही मर्छन् यताउता भनेको सुरक्षित हुन्छ हुन्छ भन्छन्। अब कहिले हो कहिले त्यो पहिलेबाट भनिराखेको हामीले भन्न।
पशु चौपायालाई अल्पकालीन रूपमा व्यवस्थापन गर्नका लागि राखिएको भए पनि गौशाला रहेको क्षेत्रमा संरचना निर्माण गर्न पाइने छैन। तारबार गरेर मात्रै पशु चौपायाको व्यवस्थापन हुन सक्दैन। धनगढी उपमहानगरपालिकाले गौशालालाई व्यवस्थित गरेर लगानी गर्ने योजना बनाएको थियो तर स्थानीय बासिन्दा बीच विवाद हुन थालेपछि त्यो अहिले रोकिएको छ। नगर
नगर प्रमुख निरपोड र स्थानीय बासिन्दाबीच छलफल भएपछि भदौ महिनासम्म मात्रै पशु चौपायलाई त्यहाँ राख्न दिने सहमति भएको छ। त्यसपछि ती पशु चौपायलाई कहाँ राख्ने चुनौती पनि थपिएको छ। फेरि गौशाला व्यवस्थापन समितिका सदस्य पूर्णचन्द्र न्युपाने,
मेरो हिसाबले त अब राख्नु पर्छ, खर्चको लागि गर्छु भनेर भन्दाखेरि अब यहाँकै अब समितिहरूले गौशाला के छ कस्तो छ अब त्यति राम्रो कुरो भन्नु भएन। गौशाला यहाँबाट उठाउन जस्तो हिसाब किताब गरेपछि अहिले यो छाउनको लागि स्थगित राखेर जानुभएको छ एक महिनाको लागि, भदौको महिनाको लागि मात्रै अहिले अस्थायी राखौँ। पहाडतिरै एक घर एक गाई बाँध कुनै संस्था छ, त्यो संस्थासितै सम्पर्क गरेर म काठमाडौँबाट संस्थासितै सम्पर्क गरेर आएको हुँ। कतिपय राम्रो राम्रो गाई उता पठाउने, बुढाखाडा लङ्गाडा यतैतिर एउटा गौशाला बनाएर राख्ने जस्तो कुरो बुझेको।
दिनेश एफएमका लागि सीताराम ओझा, धनगढी।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती, नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
कञ्चनजङ्घा अगरबत्ती, पवित्र सुवास।
आ मुन्रे ब्रो, तिमी त मर्निङ वाक आउँदा पनि फेरि फेरि जुत्ता लाएर आउँछ बा।
लाउन परेन त, नयाँ नयाँ भेराइटी आइरहन्छ।
हाय मुन्रे ब्रो, मिटिङमा जाँदा एउटा अहिले चाहिँ अर्कै जुत्ता
हो नि के त, स्टाइलिस्ट त हुनै पर्यो नि।
वाह मुन्रे ब्रो, अफिसमा त फेरि अर्कै जुत्ता
भरि बेलुका फेरि अर्कै हुन्छ, पार्टी सुज।
तपाईँ कुन कुन ब्रान्डका चाहिँ जुत्ता लाउनुहुन्छ?
एउटै ब्रान्डको लाउनु, नेपालमा बनेको रोयल सुज, नामै काफी छ। हिमाल पहाड तराई, रोयल सुज सबैको रोजाई।
ब्रेकपछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म प्रस्तुत गर्यौँ गेटामा निर्माण भइरहेको मेडिकल कलेजको निर्माणमा विप्लव माओवादीको अवरोध, चिसापानीबाट निर्माण सामग्री बोकेका टिप्पर केही बेर नियन्त्रणमा, फुलबारीमा बनाएको गौशाला एक महिनापछि हटाइने भएपछि छाडा पशु चौपाया व्यवस्थापनमा थप समस्या, तारबार गरिएको क्षेत्र हिलामे हुँदा चौपायाहरू सामुदायिक वनभित्र बस्दै।
बाँकी खबर, गणेश चतुर्थीका दिन कञ्चनपुरको पुनर्वास क्षेत्रमा विद्युतीय पासो बनाएर शिकारीहरूले एक जङ्गली वयस्क भाले हात्ती मारेका छन्। हात्तीलाई गणेशजीको रूपमा पूजा पनि गरिन्छ। जिल्ला वन कार्यालय कञ्चनपुरले शिकारीले विद्युतीय पासो थापेर हात्ती मारेको जनाएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका 10 नौरङ्गा स्थित नमुना सामुदायिक वनमा विद्युतीय पासोमा पारेर आज बिहान 3 बजे जङ्गली भाले हात्ती मारिएको कञ्चनपुरका सहायक वन अधिकृत वीरबहादुर ठकुनाले जानकारी दिनुभयो। घटनास्थलमा हात्ती मार्नकै लागि विद्युतीय पासो थापिएको पाइएको वनले जनाएको छ। पासो थाप्न विद्युतीय तार बिछ्याउने स्थान सफा गरेर त्यहाँ सानो खम्बा गाडेको पाइएको पनि वन कार्यालयले जनाएको छ। करेन्ट लागेर मरेको हात्ती भारतको दुधवा नेसनल पार्कबाट आएको हुन सक्ने वन कार्यालयले अनुमान गरेको छ। करेन्ट लागेर हात्तीको पिठ्यूको भागको दायाँपट्टि गहिरो जलेको घाउ रहेको पनि वनले जनाएको छ। शिकारीहरूले हात्तीको पुच्छर भने काटेर लगेका छन्। वन कार्यालयले विगत 2 वर्ष यता पुनर्वास आसपासको क्षेत्रमा 4 हात्ती मरिएको जनाएको छ। सहायक वन अधिकृत वीरबहादुर ठगुनाले अनुसन्धान टोली बनाएर त्यसको अनुसन्धान अगाडि बढाइएको बताउनुभयो। जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सकहरूले हात्तीको पोस्टमार्टम गरेपछि हात्ती सोही क्षेत्रमा गाडिएको छ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बुधबार राति हत्या गरिएका सशस्त्र प्रहरी जवानका परिवारले हत्यारा पक्राउ गरी कारवाही गर्न माग गरेका छन्। उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमा पुगेर हत्याराको तत्काल खोजी गरी कारवाही गर्न माग गरेका हुन्। बुधबार राति हत्या भएको शुक्रबारसम्म समेत हत्याको तथ्य बाहिर नलिएको भन्दै उनीहरूले प्रशासनमै केही बेर विरोध समेत गरेका छन्। महिला बालबालिका सहित पुगेका उनीहरूले प्रमुख जिल्लाधिकारी मनोहर प्रसाद खनाललाई भेटेर तत्काल हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गरेका छन्। प्रहरी प्रशासनले हत्यारा छिट्टै पत्ता लगाउने र हदैसम्म कारवाही हुने आश्वासनपछि आज परिवारजनले सब बुझेका छन्। सशस्त्र राजस्व तथा भन्सार गोलमुगड्डा चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र कुँवरको बुधबार कार्यालयबाट फर्केपछि सोही राति हत्या भएको थियो। उहाँको भीमदत्त नगरपालिका जैतपुरमा नहर नजिकै ढुङ्गाले टाउको थिचेको अवस्थामा शव पाइएको थियो। प्रहरीले अनुसन्धानका क्रममा दुई युवती सहित सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ। बुधबार राति हत्या गरेका नरेन्द्र कुँवर सहित सँगै मदिरा सेवन गरेका व्यक्ति र घटनास्थल नजिकैको संगम होटलका सञ्चालक तरुण अवस्थीलाई पक्राउ गरी प्रहरीले सोधपुछ गरिरहेको छ। कार्यालयबाट निस्केका प्रहरी जवान कुँवर सहित होटल सञ्चालक र अन्यले होटल संगममा अबेरसम्म मदिरा सेवन गरेको र शोक्रममा विवाह समेत भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपप्रेक्षक ज्ञान बहादुर सेठीले जानकारी दिनुभयो।
आज शुक्रबार, अब प्रस्तुत छ साप्ताहिक स्तम्भ तिर्सी खबर।
नमस्कार, कृषि खबरमा स्वागत छ, म नवराज पनेरु। लगातार युद्धको चपेटामा परिरहने देश इजरायलको कृषि प्रणाली संसारभरि नै प्रसिद्ध छ। इजरायलमा कुल क्षेत्रफलको आधाभन्दा बढी जमिन मरूभूमि छ। अर्कोतर्फ कृषि क्षेत्रको लागि आवश्यक पर्ने महत्त्वपूर्ण स्रोत पानीको पनि निकै अभाव छ। तर पनि सीमित साधन र स्रोतको अधिकतम फाइदा लिँदै उच्च कृषि उत्पादन लिन सक्ने त्यहाँको कृषि प्रविधि आश्चर्यजनक र चमत्कारिक छ। त्यही कृषि प्रविधि सिक्नका लागि सुदूरपश्चिमबाट इजरायल पठाइएका 39 जना किसान 11 महिनाको अनुभव र यसै साता नेपाल फर्किएका छन्। आजको कृषि खबरमा इजरायलको मरूभूमिमा कृषि क्रान्तिको अनुभव सङ्गालेर फर्केका तिनै युवा किसानका अनुभव र आगामी योजना समेट्ने प्रयास गरेका छौं। हाम्रो देश जहाँ हामी प्राकृतिक स्रोत र साधनमा धनी देश भनेर गर्व गर्छौँ, तर पनि स्रोत र साधनको उचित प्रयोग तथा व्यवस्थापन हुन नसक्दा कृषि क्षेत्रले आज धेरै समस्या भोगिरहेको छ। स्रोत साधनले सम्पन्न भएर पनि कृषिमा प्रगति गर्न नसकेको देशबाट मरूभूमिमा पनि उन्नत प्रविधिको माध्यमले सुन फलाउन सकिन्छ भन्ने विश्वभर उदाहरण पेश गरिरहेको देश इजरायल पुग्दा यस क्षेत्रका युवा किसानहरू निकै हर्षित थिए। कृषिमा छोटो समयमै प्रगति गरेको देशमा आलिसान भवन होला र सोही किसिमको जीवनशैली पनि होला भन्ने धेरैले ठानेका थिए। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट इजरायल पुगेका प्रशिक्षार्थीहरूलाई त्यहाँको प्रतिकूल मौसम र वातावरणका बीच गरिएको कृषि क्रान्ति स्वीकार गर्न मुस्किल परिरहेको थियो।
हाम्रो माटो सुहाउँदो छ, माटो राम्रो छ, हाम्रो हावा पानी राम्रो छ, यो माटोमा हामीले सुन फलाउन सक्छौँ। तर पनि हामीले चाहिँ यसलाई काम गर्न लाज मानेको दृष्टिकोणले पनि हामी अगाडि बढ्न सकेनौँ। त्यहाँ कस्तो छ, इजरायलमा चाहिँ उहाँको मान्छेहरू पढ लेखेका छन्, सबैजना छन्, सक्षम छन्, तर पनि कृषिमा माटोमा खेल्छन्, माटोमै रमाउँछन्। त्यो कारणले उनीहरूले प्रगति गरेछन्, यिनीहरूले प्रतिकूलतामा बाँचेका छन्, हामी अनुकूलतामा पनि हामी बाँच्न सकेका छैनौँ। नेपालीहरू एकदम बन्जर जमिनमा सुन फलाएका छौँ, हामीले चाहिँ माटोमा पनि हामीले अन्न उत्पादन गर्न सकेका छैनौँ।
धनगढी उपमहानगरपालिका वडा नम्बर 8 कृषि प्रशिक्षार्थीको रूपमा इजरायल गएर फर्किनु भएकी ममता बस्नेतलाई नेपालको उर्वरतामा सुन फल्छ जस्तै लागेको छ। इजरायलमा प्रतिकूल मौसम र वातावरणका बीच कृषिमा क्रान्ति छ, तर नेपालमा कृषिका लागि सबै कुरा अनुकूल भएर पनि कृषि पेसामा लाग्दै ठूलो प्रगति गर्न नसकिएको कुरालाई बस्नेतलाई त्यहाँबाट फर्किसक्दा पनि घोषिरहेको छ। मेहनत गरेर टनेलमा उमारेको तरकारी फलेको देख्दा गरे के हुँदैन भन्ने प्रेरणा पनि मिलेको छ।
युवा भएर गइसकेपछि हामीलाई पनि के लाग्थ्यो भने, हाम्रो आमा बाउले काम गर्दाखेरि मलाई चाहिँ त्यो काम गर्न लाज लाग्थ्यो, किनभने हामी त्यो संकीर्ण सोचाइ भयो हाम्रो। त्यो कारणले गर्दा हामीले चाहिँ प्रगति गर्न सकेनौँ। त्यहाँको कृषि प्रविधि, कृषि गर्ने शैली सिक्न पायौँ, देख्न पायौँ, हरेक कुरामा सक्सेस छ भन्ने कुरा चाहिँ प्रत्यक्ष रूपमा देखियो। फिल्डमा चाहिँ काम गरेर आइसकेपछि त्यहाँ चाहिँ हरेक कुराहरू चाहिँ कृषिबाट नै त्यहाँको प्रविधिहरू अगाडि बढेको रहेछ।
नेपाली युवा किसानहरूले इजरायलमा गएर नयाँ र उन्नत कृषि प्रविधि, रोग तथा किराको व्यवस्थापन, माटोको अवस्था, कृषि फर्मको व्यवस्थापन, साना तथा थोपा सिंचाई प्रविधि लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्ने मौका पाएका छन्। प्रशिक्षार्थी कामदारका रूपमा इजरायल गएका युवाहरूले कृषि कामका लागि ऊर्जा बटुलेका छन्। इजरायलको मरूभूमिमा गरिएको प्रगतिले नेपालमै व्यावसायिक कृषि व्यवसाय गरेर मनज्ञ आमदानी गर्न सकिने विश्वास प्रशिक्षार्थी कामदारहरूमा पनि पलाएको छ। इजरायलबाट फर्किनुभएका धनगढी उपमहानगरपालिका फुलबारीका अमर सुनार:
कसैले टमाटर फिल्डमा, कसैले क्याप्सिकम भन्छ होइन, कसैले चाहिँ प्याकेजिङको काम गर्छन्, कसरी हार्भेस्टिङ गरिसकेपछि प्याकेजिङ गर्ने भनेर प्रत्येक 100 जनालाई विभिन्न विधामा काम सिकाइएको हुन्छ। किनभने भोलिको दिनमा नेपाल गइसकेपछि लगानी गर्ने भनेको एउटै विधामा लगानी गर्नुभन्दा फरक फरक विधाबाट विद्यार्थीलाई सिकाइयो भने उनीहरूको नलेजले चाहिँ अझै राम्रो उत्कृष्ट प्रभावकारिता ल्याउँछ भनेर।
इजरायलको 5% जनसङ्ख्या मात्रै कृषिमा लागेर विश्वभरि क्रान्ति गरिदिएको छ, तर नेपालमा अधिकांश जनसङ्ख्या कृषिमा आश्रित छ। देशमा रोजगारीको अवसर नपाएको भन्दै अधिकांश युवा युवती कुनै न कुनै अवस्थामा कृषि कर्मसँग जोडिनुपर्ने अवस्था पनि छ। तर पनि कृषिजन्य सामग्रीका लागि देश परनिर्भर छ। परम्परागत खेती प्रणालीका कारण कृषिबाट जति लाभ लिनुपर्ने हो त्यति लिन सकिएको छैन। इजरायलमा प्रयोग गरिएको कृषि प्रविधि यो क्षेत्रमा लागू गर्न कतिको सहज छ त?
उहाँको प्रविधि यहाँ ल्याउन सक्यो भने साँच्ची नै हाम्रो जुन हामीले उत्पादन गर्छौँ, जुन हाम्रो एउटा क्षमता छ, जुन हाम्रो आर्थिक स्थिति छ नि, त्यो एकदम हाई लेभलमा जान्छ।
एकदमै सहज छ, गाह्रो केही छैन। माटो उहाँको अझै बरु जटिल माटो छ, उहाँ धेरै गाह्रो छ। उहाँको एउटा मरुभूमिलाई इरिगेसन गरेर फर्टिलाइजर दिएर त्यो एउटा फल फलाउनु भन्दा त हाम्रो स्वदेश यो हाम्रो नेपालमा त धेरै सम्भावना छ। अलिकति हाम्रो सोच्ने दृष्टिकोण थोरै चेन्ज हुनु जरुरी छ।
सुदूरपश्चिमबाट इजरायलमा गएका युवा किसानहरूले त्यहाँका कृषि कलेज तथा व्यावसायिक प्रतिष्ठानमा 11 महिनासम्म कृषि प्रविधि सम्बन्धी प्रशिक्षण लिनुका साथै फर्महरूमा काम गरेर व्यावहारिक ज्ञान समेत सिक्न पाएका छन्। साथै त्यहाँका कृषि कलेज तथा व्यापारिक प्रतिष्ठानहरूमा प्रशिक्षण लिनुका साथै त्यहाँ पार्ट टाइम काम गर्ने अवसर पाउँदा एक वर्षको अवधिमा 8-12 लाख आमदानी गरेर पनि फर्किएका छन्। पहिलोपटक यसअघि सुदूरपश्चिमका 37 जना किसानहरूले इजरायल जाने मौका पाएकोमा गत वर्ष गएका 39 जनाले कृषि प्रशिक्षार्थीका रूपमा इजरायलमा 11 महिना बिताइसकेपछि अब आफ्नै क्षेत्रमा केही गर्ने सोच बनाएका छन्। इजरायलबाट फर्किएका युवाहरूले समूह बनाएर आफ्नै ठाउँमा कृषि क्रान्ति ल्याउने योजना बनाइरहेका छन्। फेरि एकपटक इजरायलबाट फर्किनु भएकी धनगढीकी ममता बस्नेत र फुलबारीका अमर सुनार,
कहाँसम्म पुगिन्छ, कहाँसम्म हामीलाई सहयोग गर्नुहुन्छ, सहयोग गर्ने मान्छेहरू पनि हामीलाई खाँचो छ, किनभने हामी आफैले व्यक्तिगत म सिङ्गलले गर्न सकिन्न, तर हामीले चाहिँ सुदूरपश्चिम र मध्यपश्चिमबाट हामी 100 जना हो गएको, नजिकका साथीहरूसँग कन्ट्याक्ट गरेर केही गरौँ भन्ने हाम्रो आशा हो।
थोरै हामीले जे स्थापना गरे पनि यही साल अथवा लगत्तै यो वर्षको भिजनले लियो भने हामीले अर्को वर्ष चाहिँ एउटा ग्रिन हाउस पोल्ट्री फार्म या त काउ फार्मिङ चाहिँ हामीले सुरु गर्ने हुँदैको योजना हो।
साना किसान विकास बैङ्कले इजरायल सरकारको सहयोगमा 11 महिना कृषि कोर्सका लागि युवाहरूलाई इजरायल पठाउँदै आएको छ। नेपालको अन्य क्षेत्रबाट पहिलेदेखि नै कृषि प्रशिक्षार्थीका रूपमा इजरायल लैजाने गरिए पनि सुदूरपश्चिमका किसानहरूले भने 2 वर्षदेखि इजरायल जाने मौका पाएका हुन्। 31 जना सुदूरपश्चिमका युवा किसानलाई तेस्रो पटक यही भाद्रमा इजरायल पठाउने प्रक्रिया पनि सुरु भइसकेको छ। उन्नत कृषि प्रणाली, आधुनिक सिप र ज्ञान प्रदान गरी स्वदेश फर्किएपछि युवाहरूले नेपालमै स्वरोजगार बन्न सक्ने साना किसान बैङ्कको विश्वास छ। साना किसान विकास बैङ्क अत्तरियाका इलाका प्रबन्धक केशव पौडेल,
उहाँहरूले काम थाल्नुभयो भने साना किसान सहकारी संस्था छ, उहाँहरूको आमा बुवा अथवा आफै नै त्यहाँको सदस्य हुनुहुन्छ, अनि त्यहाँ कार्यक्रम अन्तर्गत उहाँहरूले केही पैसा कमाउनु भएको पनि हुन्छ, केही पनि सिक्नु भएको हुन्छ, र केही नपुग पैसाहरू अब कतिपय कुराहरू सरकारहरूबाट पाउने कुराहरू उहाँले पाउनुहुन्छ नि त, केही कर्जाहरू लिएर पनि काम गर्नुपर्छ।
हवस् त, यो साताको कृषि खबर सकियो। अर्को साता नयाँ विषयवस्तुका साथमा उपस्थित हुनेछौँ। नमस्कार।
आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
के तपाईँ नेपाल टेलिकमको तयारी कक्षाको खोजीमा हुनुहुन्छ? नेपाल टेलिकमका शिक्षकहरूद्वारा यही भदौ 5 गतेबाट कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौँ। सिट सीमित भएको हुनाले यथाशीघ्र आफ्नो सिट सुरक्षित गर्नुहोला।
कक्षाहरू जुनियर टेक्निसियन,
टेलिकम टेक्निसियन,
सहायक व्यापार अधिकृत,
सहायक प्रशासकीय अधिकृत,
सहायक लेखा अधिकृत,
वरिष्ठ लेखा अधिकृत र प्रशासकीय अधिकृत। सम्पर्क ए प्लस इन्जिनियरिङ सर्भिसेस नियर मोडर्न एरा स्कुल। कन्ट्याक्ट नम्बर 0915214889858420488।
ग्लोबल टिन हिरो 2017 फाइनलिस्ट आविष्कारक तन्मय चौधरीलाई अत्याधिक भोटिङ गरी विजय गराऊ। भोटिङ गर्ने तरिका, मोबाइलको म्यासेज बक्समा गएर अल्फाबेटमा GTH स्पेस TC टाइप गरी 33001 पठाउनुहोस्। याद गर्नुहोस्, SMS जुनसुकै बेला गर्न सकिनेछ।
ब्रेकपछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म सुदूरपश्चिमबाट उन्नत कृषि प्रविधि सिक्न इजरायलका 39 जना किसान फर्किए, मरुभूमिमा सिकेको कृषि क्रान्तिको ज्ञान स्वदेशमै प्रयोग गर्ने योजना, कञ्चनपुरमा सिकारीहरूद्वारा विद्युतीय पासो थापेर वयस्क भाले हात्ती मारियो, सशस्त्र प्रहरीको हत्यामा संलग्न भएको आरोपमा 2 युवती सहित 7 जना पक्राउ लगायतका खबर प्रस्तुत गर्यौँ। फेरि पनि खबरकै सिलसिला।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि धनगढी आउनुहुने भएको छ। मङ्सिर 10 गते तोकिएको प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको रणनीति बनाउन दाहालले प्रदेश नम्बर 7 स्तरीय समितिलाई प्रशिक्षण दिनुहुनेछ। नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर 7 इन्चार्ज लेखराज भट्टले दाहाल भोलि बिहानको उडानबाट धनगढी आउनुहुने र धनगढीमा 1 दिने प्रशिक्षण हुने जानकारी दिनुभयो। यसअघि स्थायी कमिटीले गरेका निर्णयहरूको बारेमा प्रदेश समितिका पदाधिकारीहरूलाई प्रशिक्षण दिइने उहाँले बताउनुभयो। प्रशिक्षण पश्चात स्थानीय तह निर्वाचनको समीक्षा पनि हुने उहाँले बताउनुभयो। प्रदेश नम्बर 7 स्थानीय तहको निर्वाचनको समीक्षा, त्यसबाट भएको सिकाइ र आगामी चुनावका लागि रणनीति बनाइने उहाँले बताउनुभयो।
तराईका जिल्लामा फैलिने मलेरिया बाजुरा जिल्लामा पनि पहिलो पटक देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराले हिमाली जिल्ला भनिएको बाजुरामा तापक्रम बढ्दै गएपछि लामखुट्टे बढेको र त्यसले मलेरिया फैलिएको जनाएको छ। गोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा साउनेता 26 जना मलेरियाका बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभयो। जिल्लाका अन्य स्वास्थ्य चौकीमा पनि मलेरियाका बिरामी बढिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। मलेरिया भएपछि ज्वरो आउने, थकान महसुस हुने, बान्ता हुने र टाउको दुख्ने लक्षण देखिन्छन्। तापक्रम बढेसँगै बढीमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका लगायतका कम उचाइ रहेका स्थानमा पछिल्लो समय औलोका बिरामी बढ्न थालेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विजय कुमार शाहले जानकारी दिनुभयो।
देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि कञ्चनपुरका कर्मचारीहरूले 2 लाख रकम आर्थिक सहयोग गरेका छन्। कर्मचारीहरूले आफ्नो तलब तथा रकम सङ्कलन गरेर बाढी पहिरोबाट पीडित भएकाहरूका लागि रकम सङ्कलन गरेका हुन्। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति कञ्चनपुरले देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोबाट पीडित भएकाहरूका लागि 2,02,855 रुपियाँ सहयोग गरेका हुन्। शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी आधिकारिक ट्रेड युनियनले सङ्कलित रकम जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। कोषमा जम्मा गरेको रकमको चेक आज एक कार्यक्रमका बीच प्रमुख जिल्लाधिकारी मनोहर प्रसाद खनाललाई बुझाइएको छ।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट विद्युतीय प्रणालीमा आधारित सवारी चालक अनुमति पत्र अर्थात् स्मार्ट लाइसेन्सको वितरण प्रक्रिया सुरु भए पनि सेवाग्राहीले सो कार्ड पाउन 2 महिना कुर्नुपर्ने भएको छ। पहिलो चरणमा लाइसेन्स नवीकरण गर्ने र प्रतिविधि लिनेलाई मात्रै स्मार्ट लाइसेन्स बाँड्ने गरी प्रक्रिया सुरु भए पनि सेवाग्राहीले त्यो हात पार्न 2 महिना कुर्नुपर्ने भएको हो। स्मार्ट लाइसेन्स बनाउने अधिकार अहिले केन्द्रलाई मात्रै दिएकाले अहिले सङ्कलन गरेर केन्द्रमा पठाउने काम भइरहेको छ। सहकर्मी दीपक जोशीको रिपोर्ट।
सेती अञ्चल यातायात व्यवस्था कार्यालयले स्मार्ट लाइसेन्स वितरण प्रक्रिया साउन 15 गतेदेखि सुरु गरिसकेको भए पनि त्यसलाई हात पार्न भने सेवाग्राहीले 2 महिना कुर्नुपर्ने भएको हो। पहिलो चरणमा लाइसेन्स नवीकरण गर्ने र प्रतिलिपि लिनेहरूलाई मात्रै स्मार्ट कार्ड दिने प्रक्रिया थालनी गरिएको छ, तर उनीहरूले पनि आवेदन भरेको 2 महिनापछि मात्रै स्मार्ट लाइसेन्स पाउने भएका हुन्। स्मार्ट लाइसेन्स बनाउने जिम्मा अहिले यातायात व्यवस्था विभागले मात्रै भएकोले सबै अञ्चल कार्यालयहरूले पठाएका स्मार्ट लाइसेन्सहरू काठमाडौँबाटै बनेर आउने भएकोले यतिको समय लाग्ने भएको हो। यातायात व्यवस्था कार्यालय सेतीका निमित्त प्रमुख केशव दत्त जोशी।
क्याप्चर गरिसकेपछि फाँटबाट त्यसपछि सम्बन्धित फाँटबाट हामी कहाँ पुग्छ र हामी दस्तखत गरेर त्यसलाई राजस्व लिने, राजस्व लिएपछि सोझै त्यो यातायात व्यवस्था विभाग कहाँ हुन्छ। यातायात व्यवस्था विभागले अहिलेको हामीलाई भने अनुसार, हामीले प्राप्त अहिलेसम्म हाम्रो पहिलो लट पनि आएको छैन, भने अनुसार चाहिँ 2 महिनाका लागि तपाईँहरू 2 महिनापछि पुग्छ भन्ने सन्देशहरू दिनु र हामी फलोअप चाहिने बाहिर के गर्छौँ भने ट्राफिकले यदि पुरानो सिद्धियो भन्ने हुन्छ भने तपाईँले दिएको रसिदलाई मान्यता हुने हिसाबले तपाईँहरू जानकारी गराउनुहोस् भन्ने छ। हामीले त्यसरी जानकारी गराएको 2 महिना हामी अहिले नवीकरण जुन गरिरहेछौँ एउटै मसिनबाट केन्द्रीय उसबाट निस्कने भावनाले त्यहाँबाट ल्याउने र यहाँ पुग्दासम्म र बन्दासम्म यसलाई 2 महिनाको अवधि दिएको छ।
साउन 15 गतेदेखि नवीकरण र प्रतिलिपिका लागि आवेदन दिएकाहरूले अब असोज 15 गतेपछि स्मार्ट लाइसेन्स पाउनेछन्। अहिलेलाई पुरानो नवीकरण गर्ने र हराएको प्रतिलिपि लिनेहरूका लागि स्मार्ट लाइसेन्स बाँड्ने प्रक्रिया सुरु भए पनि नयाँ लाइसेन्स लिनेहरूलाई भने स्मार्ट लाइसेन्स अहिले नै दिइने छैन। अब नयाँ आवेदन खुले पश्चात फारम भर्नेहरूलाई मात्रै स्मार्ट लाइसेन्स दिने यातायात कार्यालयले जनाएको छ। पुराना फाइलहरू स्मार्ट लाइसेन्सको सफ्टवेयरमा हालिसकिएको र अब नयाँका लागि आवेदन खोलिएका बेला नै स्मार्ट लाइसेन्सको सफ्टवेयर मार्फत आवेदन भरेर स्मार्ट लाइसेन्स वितरण गरिने कार्यालयको तयारी छ। फेरि अञ्चल यातायात कार्यालय सेतीका निमित्त प्रमुख केशव दत्त जोशी।
जब हामी निवेदन सूचना आह्वान गर्छौँ, सूचना आह्वान गर्दा सेवाग्राहीले फर्म भर्ने बेला नै आफ्ना डकुमेन्टेसनहरू र हस्तछापहरू, औठाका छापहरू हामी क्याप्चर गरेर नै आवेदनबाट नै सुरुवात हुने भावना अबको लिनुपर्ने हामीले सिस्टममाबाट नै लिन्छौँ। त्यसलाई चाहिँ हामी आवेदनबाट लिँदैनौँ, आवेदन फ्रेस हुन्छ, आवेदन लिन्छौँ तर आवेदन क्याप्चर गरेर लिन्छौँ र सुरुवाती नै त्यसबाट जान्छ।
सवारी चालकको सम्पूर्ण विवरण कम्प्युटर मार्फत अञ्चल यातायातहरूमै भरिने भए पनि स्मार्ट लाइसेन्स भने काठमाडौँमा बन्नेछ। स्मार्ट लाइसेन्स भनेको क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो, जसलाई आगो र पानीले कुनै हानि पुर्याउन सक्दैन। यसमा देखिने गरी चालकसँग सम्बन्धित फोटो सहितका विवरणहरू राखिएका हुन्छन्। अहिले केन्द्रमा छपाई भएर ढिलाइ भए पनि पछि विभागले यातायात कार्यालयहरूमा नै उक्त मेसिन पठाउने तयारी भइरहेकोले त्यसपछि झन्झट नहुने यातायात कार्यालय सेतीले जनाएको छ। दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक।
गेटामा निर्माण भइरहेको मेडिकल कलेजको निर्माणमा विप्लव माओवादीको अवरोध, चिसापानीबाट निर्माण सामग्री बोकेका टिप्पर केही बेर नियन्त्रणमा।
फुलबारीमा बनाएको गौशाला एक महिनापछि हटाइने भएपछि छाडा पशु चौपाया व्यवस्थापनमा थप समस्या। तारबार गरिएको क्षेत्र हिलामे हुँदा चौपायाहरू सामुदायिक वनभित्र बस्दै।
कञ्चनपुरमा शिकारीहरूद्वारा विद्युतीय पासो थापेर वयस्क भाले हात्ती मारियो। सशस्त्र प्रहरीको हत्यामा संलग्न भएको आरोपमा दुई युवती सहित सातजना पक्राउ।
र सुदूरपश्चिमबाट उन्नत कृषि प्रविधि सिक्न इजरायल गएका 39 जना किसान फर्किए। मरुभूमिमा सिकेको कृषि क्रान्तिको ज्ञान स्वदेशमै प्रयोग गर्ने योजना।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
हवस् त, साँझ 6:30 बजेको आजको खबर सकियो। राति 10 बजे अर्को बुलेटिन प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।